आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सपनीमा सबै नै पाइने, विपनीमा खोजी हेर्नु, जिन्दगीमा यस्तो पनि हुँदो रहेछ, गाउँ खाने कथा जस्तै। हिर्दा हिर्दै हराइ जाने जीवन यो भुवा जस्तै, हिर्दा हिर्दै हराइ जाने जीवन यो भुवा जस्तै, सुबिना बाँचे यस्तै हुन्छ जिन्दगी, हावासँगै उडी जाने। सपनीमा सबै नै पाइने, विपनीमा खोजी फिर्नु,
श्रोता। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो नमस्कार अनि जय मसीह। आशा गर्दछु तपाईहरू आज पनि पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको निमित्त आफ्नो रेडियोको सामने आइपुगिसक्नु भएको छ। त मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा मत्ती 8 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। यहाँ हामी प्रभु येशूको शक्ति, उहाँको सामर्थ्यका चमत्कारपूर्ण कार्यहरू देख्दछौ। मत्ती 8 अध्याय 1 पद हेर्दै हामी अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, उहाँ डाँडाबाट ओर्लनु भएपछि ठूलो भीड़ उहाँको पछि लाग्यो। यो कुराको ध्यान दिऊ, ठूलो भीड़ले उहाँलाई पछ्यायो। त्यहाँ केही कम मानिसहरू मात्र थिएनन्। अहिले उहाँ कपरनहुममा हुनुहुन्थ्यो, जहाँ उहाँको सदरमुकाम हेडक्वार्टर थियो, अनि त्यहाँ नै निम्न आश्चर्य कर्महरू भएका थिए। सबभन्दा पहिले येशूले कोरीलाई निको पार्नुहुन्छ। 8 अध्यायको 2 पदमा भनिएको छ, एकजना कुष्ठरोगी उहाँ कहाँ आयो र उहाँको अघि घुँडा टेकी येशू भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्नु सक्नुहुन्छ। यो कुराको याद गरौं कि येशु अग्लो स्थानबाट डाँडाको टाकुराबाट तल ओर्लनु भएथ्यो र कोर रोग बाइबलमा पापको एक प्रतीक हो र यो रोग निको हुन नसक्ने रोगको रूपमा त्यस बेला विचार गरिन्दथ्यो। कोर अति नै भयानक रोग थियो अनि जब यो कोरी येशु कहाँ आए त्यसले सोधेनन्, प्रभु के तपाईँ मलाई शुद्ध पार्नुहुन्छ वा के तपाईँ मलाई शुद्ध गर्न सक्नुहुन्छ? यस कोरीसँग विश्वास थियो, उसले ख्रिष्टको ईश्वरत्वको जानेथे, थाहा पाएथे र त्यस आधारमा भने, यदि तपाईँको इच्छा भए हे प्रभु मलाई शुद्ध गर्न सक्नुहुन्छ। मेरो मित्र, हामी जुनसुकै कुराको माग गर्ने कुरा सधैँ परमेश्वरको इच्छा हुँदैन, तर यदि यो उहाँको इच्छा भए उहाँले त्यो हाम्रो निम्ति गर्न सक्नुहुन्छ। परमेश्वरको इच्छा पहिले आउने कुरा नै सबभन्दा महत्वपूर्ण हो। कोढीले भने, प्रभु म जान्दछु कि तपाईँ मलाई शुद्ध गर्न सक्नुहुन्छ, तर के तपाईँ मेरो निम्ति यो गर्नुहुन्छ? यसको मतलब के यो तपाईँको इच्छा अनुसार हो? आज मानिसहरू जब प्रार्थना गर्दछन्, विशेष काम तिनीहरूको निम्ति गरियोस् भनी माग गर्दछन्, अर्ज विन्ती गर्दछन्। मित्र, म तपाईँलाई भनौँ, उहाँलाई नै निर्णय गर्न दिनुहोस्, न कि तपाईँ र म, अनि त्यही नै तरिकाले त्यो वास्तवमा हुन आउनेछ। भनिएको छ, एकजना कुष्ठरोगी उहाँका आयो र उहाँको अघि घुँडा टेकी यसो भन्यो, हे प्रभु तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। अनि तीन पदमा भनिएको छ, उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो र भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजाऊ। तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो। येशु प्रभुले कोरीलाई छुनुभयो। यदि मैले कोरीलाई छुएको भए मलाई के हुन्थ्यो? मलाई तिनको रोग सर्ने थियो। म उसलाई कति पनि चंगाई गर्न, निको गर्न, जाति गर्न सक्ने थिइन। तर यो कुरा याद राख्नुहोस् कि त्यहाँ के हुन्छ? सबभन्दा पहिले उहाँले अर्थात प्रभु येशुले तिनलाई ती कोरीलाई छुनुभयो। के तपाईँले यो कुरा सोच्न केही क्षण रोक्नु भएको छ कि यस व्यक्तिसँग कोढको शारीरिक रोग मात्र थिएन, तर तिनीसँग भयानक मनोवैज्ञानिक मनको पीड़ा पनि थियो, मनको रोग पनि थियो। मलाई यस व्यक्तिको पृष्ठभूमिको बारेमा कति पनि थाहा छैन, मलाई थाहा छैन, तर म कल्पना गर्छु कि तिनले आफ्नो शरीरमा सानो फोका देखे। सुरुमा सम्भवत खेतबारीमा हलो जोतिरहेका थिए होला र आफ्नो पत्नीलाई त्यो फोको देखाए होला जब पत्नीले खाजा लिएर तिनी कहाँ आएकी थिइन्। अनि आफ्नो पत्नीले त्यस केही मलम लगाइदिन होला त्यस फोका घाउमा। अनि अर्को दिन बिहान त्यो फोका अलिकति रातो भयो, फेरि तिनी खेतमा गएर हलो जोते। यो सिलसिला करिब एक हप्तासम्म निरन्तर जारी रह्यो र तिनले आफ्नो पतिलाई पुजारी कहाँ जानलाई सल्लाह दिइन्। उनी पुजारी कहाँ गए र व्यवस्था अनुसार 14 दिन उसलाई अलगै राखे। वास्तविक रोग वा समस्या के हो सो कुरा थाहा पाउनलाई यो समयको अवधिको अन्त्यमा रोग फैलियो। पुजारीले उनीसँग कोड रोग भएको बताए। त्यस व्यक्तिले पुजारीलाई तिनी घरमा गएर आफ्ना पत्नी र बच्चाहरूबाट सधैँको निम्ति विदा लिन सक्छन् या सक्दैनन् यो कुरा सोधे। पुजारीले भने, मानिस मलाई माफ गर, तिनीहरूलाई तिमी गुड बाई गर्न सक्दैनौ, यो ठूलो दर्दको कुरा हो, तर तिम्रो रोगले यो बाध्य तुल्याएको छ, तिमी छुट्टिनै पर्छ, तिमी अलगै बस्नुपर्छ, तिमी आफ्नो पत्नीलाई अब अंगालो मार्न र आफ्ना काखमा नानीहरूलाई बोक्न र पकड्न कति पनि अब देखि सक्दैनौ, यो तिम्रो निम्ति अब अन्तिम समय हो। जब कोही व्यक्ति तिनी कहाँ नजिक आउँछ तिमी यसरी चिच्याउनै पर्छ, अशुद्ध अशुद्ध अशुद्ध। उसले आफ्ना छोराछोरीहरू टाढा दूरीबाटै हुर्के बढेको देखे। तिनीहरूले उसलाई खास विशेष स्थानमा खाना राखिदिन्थे र पछिबाट आएर खाना ल्याएर खान्थे। उसले तिनीहरूलाई छुन सक्दैनथ्यो, वास्तवमा उसले कसैलाई पनि छुन सक्दैनथ्यो र कसैले तिनलाई छुँदैनथ्यो पनि। उसको जीवन यस्तै हालतमा बितिरहेको थियो। म कल्पना गर्दछु उसलाई कस्तो लागिरहेको होला ती अवधिमा, त्यो समयमा सबैबाट अलगिनु पर्दा त्यो एक्लोपनले उसलाई कति धेरै सताइरहेको थियो होला। यातना दिइरहेको थियो होला। त्यसपछि एक दिन येशु प्रभु कहाँ उनी आए र भने, यदि तपाईँको इच्छा भए मलाई शुद्ध गर्न सक्नुहुन्छ, मलाई ठिक गर्न सक्नुहुन्छ प्रभु। अनि प्रभु येशुले के गर्नुभयो? उहाँले उसलाई छुनुभयो। मित्र, म तपाईँलाई भनौं, प्रभु येशुको स्पर्श नै यस व्यक्तिको जीवनमा महान कुरा थियो, जस्तो कि उसको जीवनमा कहिले पनि घटेको थिएन। उसले हुन सक्छ सालौंदेखि कसैको स्पर्श पाएको थिएन। यसले उसको कोरको शुद्ध मात्र गरेन, तर यसले उसलाई मानव जातिको परिवारमा र परमेश्वरको परिवारमा ल्यायो। तुरुन्तै उसको कोर शुद्ध भयो। उपचारमा भनिएको छ, तब येशूले त्यसलाई भन्नुभयो, कसैलाई नभन्नु, तर जाओ र आफूलाई पुजारी कहाँ देखाओ र मोसाले आज्ञा गरेको भेटी चढाओ र मानिसहरूलाई प्रणाम होस्। मर्कुसको रेकर्डमा हामी यो देख्छौ कि यो व्यक्ति अति नै धेरै खुसी भए कि तिनी गएर हरेकलाई यो कुरा बताए, अनि यस कुराको लागि उसलाई दोष दिन सक्नुहुन्न, जुनको परिणाम स्वरूप भीड़को भीड़ मानिसहरू येशु कहाँ आए, त्यस शहरबाट बाहिरबाट एकान्त स्थानमा रहन उहाँ बाध्य हुनु पर्यो, किनकि मानिसहरू यति धेरै उहाँको पछि आउन लागेका थिए। त्यसपछि हामी देख्दछौ येशुले कप्तानको नोकरलाई निको पार्नु भएको कुरा। येशु अहिले कपरनुमको शहरमा प्रवेश गर्नुहुन्छ। पाँच पदमा भनिएको छ, येशु कपरनुममा पस्नुहुँदा एकजना कप्तान उहाँ कहाँ आएर विन्ती गर्न लागे। मित्र, मलाई लाग्छ कप्तानले कोडी निको भएको कुरा सुनेथे। कप्तान अन्य जाति मानिस थिए, उनी यहुदी थिएनन्। लुकाले यो कुराको राम्ररी रेकर्ड गर्दछन् कि तिनले सभाकर यहुदीहरूको लागि बनाएका थिए। अहिले कप्तानको विन्ती सुन्नुहोस्। छ पदमा भन्छन्, हे प्रभु, मेरो नोकर पक्षघातले साह्रै दुःख पाएर घरमा ओछ्यानमा परेको छ। यसको मतलब नोकर अति नै गम्भीर हालतमा थिए। र सात र नौ पदमा हामी पढ्दछौ, उहाँले तिनलाई भन्नुभयो, म आएर त्यसलाई निको पार्नेछु। तर कप्तानले भने, हे प्रभु, तपाईँले मेरो घरमा स्वागत गर्न योग्यको म छैन, तर वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ, किनकि म पनि अधिकारीहरूका अधीनमा छु अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एकजनालाई जा भन्छु अनि त्यो जान्छ, र अर्कालाई आइछ भन्छु अनि त्यो आउँछ, मेरो कमारालाई यसो गर भन्छु अनि त्यसले त्यो गर्छ। मित्र, कप्तान एक अधिकारी स्तरका ओहदाका व्यक्ति हुँदथे। तिनी रोमी पोषकमा थिए, वर्दीमा थिए, र आफ्ना अधीन मुनि भएका सिपाहीहरूलाई जे पनि आज्ञा गर्न सक्थे, यो गर त्यो गर, अनि तिनले त्यो गर्थे पनि। किन? शक्तिको कारण, जुन अधिकार हो। उसले येशु कहाँ हेरेर भने, तपाईसँग त्यस किसिमको शक्ति छ, अधिकार छ। उसले थाहा पाए कि शारीरिक रोग बिमारमाथि येशुसँग त्यस किसिमको अधिकार र शक्ति छ। अनि दश पदमा हामी पढ्छौ, तिनको कुरा सुनेर येशुले आश्चर्य मान्नुभयो र उहाँको पछि आउनेहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, इसरायलमा पनि यति ठूलो विश्वास मैले भेटाएको छैन। शास्त्रमा दुईपल्ट येशु आश्चर्य मान्नुभएको कुरा उल्लेख छ, एक चाहिँ इसरायलको अविश्वासमा र अर्को चाहिँ अन्य जाति कप्तानको यो महान विश्वासमा। भनिएको छ यहाँ एघार पदमा हामी पढ्छौ, म तिमीहरूलाई भन्दछु, पूर्व र पश्चिमबाट धेरैजना आउनेछन् र अब्राहम, इसाक र याकुबसँग स्वर्गीयको राज्यको भोजमा पस्नेछन्। प्रिय, येशूले भन्नुभएको यो कुरा अति नै चाखलाग्दो छ कि धेरै पूर्व र पश्चिमबाट आउनेछन्। मतलब यो सन्देश चारैतिर फैलिनेछ, ताकि उहाँलाई विश्वास गरेर अब्राहम, इसाक, याकुबसँग स्वर्गीयको राज्यमा बस्न सकुन्। ओ, यो कति महान कथन छ! निश्चय नै हरेक व्यक्ति, विशेषले ख्रिस्ट येशूमा आफ्नो व्यक्तिगत विश्वासको अभ्यास गर्नुपर्छ। आफ्नो उद्धारको कुनै व्यक्तिले मण्डलीको सदस्य वा परिवार संस्कार वा आफ्ना आमा बुबा ख्रिस्टियन भएकोले, विश्वासी भएकोले गर्दा दावा गर्न सक्दैनन्। यी कुनै कुराले उद्धार दिन सक्दैन। आफ्नो उद्धार चाहिँ व्यक्तिगत रूपमा ख्रिस्टमा विश्वास गरेर मात्र सम्भव छ। अनि तेह्र पदमा हामी पढ्छौ, तब येशूले कप्तानलाई भन्नुभयो, जाऊ, जस्तो तिमीले विश्वास गरेका छौ त्यस्तै तिमीलाई होस्। अनि त्यो नोकर त्यही गढी निको भयो। यद्यपि पीड़ित रोगी नोकर येशूको उपस्थितिमा नभए पनि त्यो कप्तानको येशू ख्रिस्टमा भएको विश्वासले गर्दा त्यो पीड़ित व्यक्ति निको भयो। येशू प्रभुले कोडीलाई छुनुभयो र त्यो शुद्ध भयो। अहिले उहाँले टाढेबाट नदेखिकन कप्तानको नोकरलाई निको पार्नुहुन्छ। मित्र, उहाँ वास्तवमा जीवित परमेश्वर हुनुहुन्थ्यो र आज पनि हुनुहुन्छ। उहाँले आज पनि त्यो गर्न सक्नुहुन्छ। यसपछि निम्न पदहरूमा हामी देख्छौ कि उहाँले पत्रुसको सासूलाई पनि निको पार्नुहुन्छ र अरूलाई पनि धेरैलाई निको पार्नुहुन्छ। यो चाहिँ प्रभुको तेस्रो आश्चर्य कर्म हो। 14 र 15 पदमा पढ्छौ, पत्रुसको घरमा आउनु भएपछि येशूले तिनकी सासूलाई जरूले थलिएर पसिरिएकी देख्नुभयो। उहाँले तिनको हात छुनुभयो र जरूले तिनलाई छोड्यो अनि तिनी उठिन् र उहाँको सेवा गरिन्। पत्रुसको सासू अति नै तीव्र ज्वरोले ग्रसित भएकी थिइन्। उहाँले तिनलाई छुनुभयो र चंगाई गरिदिनुभयो। यी तीन खालका रोगहरूको ध्यान दिनुहोस्। पहिलो रोग चाहिँ कोढ हो, जुन निको पार्न नसकिने रोग हो त्यस बेला, अनि अर्को रोग चाहिँ पक्षपात रोग हो, जुनलाई हामी अंग्रेजीमा प्यारालाइज पनि भन्छौ, अनि तेस्रो रोग चाहिँ ज्वरो हो। अहिले येशूले तिनलाई पनि निको पार्नुभयो। अनि चौथो आश्चर्य कर्म चाहिँ साँझमा बेलुकामा भएको देख्छौ। 16 र 17 पदमा यस प्रकार लेखिएको छ, जब साँझ पर्यो तब तिनीहरूले उहाँका भूत लागेका धेरै जनालाई ल्याए र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो र जति बिरामी थिए सबैलाई निको पार्नुभयो। यसैया अगमवक्ताले बोलेको अगमबाडी पूरा हुनलाई यो भएको थियो। उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उठाइ लानुभयो। मित्र, जति बिरामीहरू थिए सबैलाई निको पार्नुभयो, एक दुई जनालाई मात्र होइन तर सबैलाई। मित्र, हाम्रा प्रभु अद्भुत कार्य गर्ने प्रभु हुनुहुन्छ, आश्चर्य कार्य गर्ने हुनुहुन्छ। कति महामती भन्छन् कि यो चाहिँ यसैया अगमवक्ताले बोलेका कुरा पूरा होस् भनेर भयो। उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो र रोगहरू बोक्नुभयो। अनि 18 पदमा हामी पढ्छौ, जब येशूले आफ्ना वरिपरि ठूलो भीड़लाई देख्नुभयो उहाँले झिलको पारी जाने आज्ञा दिनुभयो। मित्र, यो कुराको ध्यान दिऊ कि उहाँको वरिपरि अति नै ठूलो भीड थियो। साँच्ची नै उहाँले हजारौं पीड़ित रोगीहरूलाई, आशाविहीनहरूलाई निको पार्नु भएको थियो। तिनीहरूको समस्याबाट तिनीहरूलाई मुक्त गर्नुभएको थियो। अहिले त्यहाँबाट येशू पारीपट्टि जान तयार हुनुभएको बेला एक व्यक्ति उहाँ कहाँ आउँदछन्। 19 पदमा हामी पढ्दछौ, एकजना शास्त्री उहाँ कहाँ आए र उहाँलाई भने, गुरूज्यू, तपाईँ जहाँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउने छु। यो शास्त्री सम्भवत जवान व्यक्ति थिए, किनभने वृद्ध पाको व्यक्ति प्राय जस्तो यस तरिकामा व्यवहार गर्दैनन्। यो शास्त्री त्यस अद्भुत कार्य भइरहेको भीड़को बीचमा थिए। अलमल्ल परेर यो कुरा विचार गर्दै कि उहाँलाई पछ्याउ या नपछ्याउ, उसलाई थाहा थिएन कि के गर्नुपर्ने। त्यसपछि उसले येशु पारीपट्टि जानलाई तयार गरिरहेको देखे। अनि हामी देख्दछौ प्रभु र उहाँका चेलाहरू 9 भएतिर बढ़िरहेका थिए र उसले चाँडै नै आफ्नो निर्णय बनाइहाल्नु पर्ने थियो। त्यसकारण त्यस भीड़बाट तिनी निस्किआए र प्रभु येशूको पाउमा परेर भने, तपाईँ जहाँ जानु भए पनि म तपाईँलाई पछ्याउने छु। शास्त्रीले यो निर्णय बनाए। प्रभुले तिनी कहाँ हेरेर भने, खुलाम र स्पष्ट रूपले भने, 20 पदमा येशूले तिनलाई भन्नुभयो, स्यालका दुला र आकाशका चरा चुरुङ्गीहरूका गुण हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन। भावमा प्रभु येशू त्यस जवानलाई भनिरहेका थिए, के तिमीले यो आफ्नो निर्णयको निम्ति केही महान कठिनको मूल्य तिर्नु पर्नेछ भन्ने कुरा सोचेका छौ। हाम्रा प्रभुले जब उहाँ यो पृथ्वीमा हुनुहुन्थ्यो उहाँ आफ्ना दरिद्रताको प्रकट गरिरहनु भएको छ। जवान केटाले आफ्नो हृदय खोले र हाम्रा प्रभुले पनि आफ्नो हृदय खोल्नुभयो। म कल्पना गर्छु कि उहाँले सायद यसो भन्नुभयो होला, मलाई पछ्याउनको निम्ति तिमीले केही मूल्य चुकाउनु पर्छ। जब हामी कहीँ जान्छौ त्यहाँ हाम्रा निम्ति बस्न राम्रा राम्रा होटलहरू हुने छैनन्, आनन्दित जीवन हुने छैन, कहिले खान पाइन्छ कहिले पाइँदैन, कहिले बस्नेको कुनै ठेगाना हुँदैन। यतिकै हामी बस्ने वा जाने ठाउँको स्थानको कुनै ठेगाना पनि हुँदैन। अनि 20 पदमा हामी पढ्यौं, येशूले तिनलाई भन्नुभयो, स्यालका दुला र आकाशका चरा चुरुङ्गीहरूका गुण हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन। ओ प्रभु येशूको दरिद्रता! मित्र, उहाँले आफूमाथि बोक्नु भएको श्राप मध्ये दरिद्रता एक हो। हामीलाई यहाँ भनिएको छैन कि यो जवान शास्त्रीले उहाँलाई त्यसपछि पछ्यायो या पछ्याएन त्यो हामीलाई भनिएको छैन। मलाई लाग्छ सम्भवत तिनले पछ्याए होला। मलाई लाग्छ जब नाउ चलाएर पारीपट्टि जाँदा उहाँको निम्ति निर्णय बनाउने एकजना जवान केटा त्यहाँ थियो। अनि 21 र 22 पदमा हामी पढ्छौ, उहाँका चेलाहरू मध्ये अर्को एकजनाले भन्यो, प्रभु पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्। अनि 22 हामी पढ्छौ, तर येशूले तिनलाई भन्नुभयो, मेरो पछि आऊ। मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडुन्। जब यस जवान चेलाले येशूका कुराहरू सुने, अर्थात येशूलाई पछ्याउँदा ठूलो मूल्य चुकाउनु पर्ने रहेछ भन्ने कुरा थाहा पाए, तब तिनले यस्तो खालको बहाना बनाए। वास्तवमा तिनी कुनै लोभ र लालचको कारणले येशूलाई पछ्याइरहेका थिए, कुनै स्वार्थको कारणले येशू प्रभुलाई पछ्याइरहेका थिए, किनकि तिनले उहाँमा आश्चर्य कर्महरू देखेका थिए। तिनले सोचेथे कि जीवन अति नै राम्ररी चल्नेछ यदि उहाँलाई पछ्याए। तर जब तिनले जीवन आनन्दित तरिकामा र आफ्नो फाइदाका कुरा नभएर कठिनाईका सामना गर्नुपर्ने कुरा सुन्ने बित्तिकै आफ्नो निर्णयलाई परिवर्तन गरे। आज थुप्रै थुप्रै मानिसहरू यस प्रकारका यस स्तरमा छन्। यो अति नै दुःखको कुरा हो। अनि 22 पदमा हामी पढ्छौ, तर येशूले तिनलाई भन्नुभयो, मेरो पछि आऊ। मुर्दाले तिनका आफ्ना मुर्दा गाडुन्। येशूको मतलब चाहिँ यहाँ आफ्ना बुबा आमालाई वास्ता नगर्नु भनेको होइन, तर उहाँको मतलब चाहिँ पहिले परमेश्वरको धार्मिकता र सत्यताको खोजी गर्नु भनेको हो। जब कुनै व्यक्तिले यो गर्छ, हरेक कुराको चाँजो मिल्नेछ, किनकि प्रभु स्वयंले साथ दिनुहुनेछ। यसपछि हामी देख्छौ, गालिलको समुद्रमा येशूले तुफानलाई आँधीलाई शान्त गरिदिनुहुन्छ। 23 पदमा भनिएको छ, उहाँ डुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। अहिले हामी 5 आश्चर्य कर्म देख्छौ। यो चाहिँ प्राकृतिमाथि भौतिक आश्चर्य कर्म हो। यहाँ प्रभु येशूको शक्तिको र अधिकारको देख्छौ। 24 पदमा भनिएको छ, आकाशमा झिलमा ठूलो आँधी आयो र छालले डुङ्गालाई ढाक्न लाग्यो। येशू निदाइरहनु भएको थियो। मित्र, यो साधारण आँधी थिएन। हामीले येशूको परीक्षाको विवरणमा देख्यौं कि शैतानले केही समयको लागि येशूलाई छोडेर गयो, तर लामो समयसम्मको लागि त्यो छोडेर गएको थिएन। मलाई लाग्छ यो आँधी उठ्ने कुरा पछि शैतानको काम छ। यो चाहिँ प्रभु येशूलाई नष्ट गर्ने उसको प्रयत्न थियो। यो कुराको ध्यान राखौं कि हाम्रा प्रभु सुत्नु भएको थियो, उहाँ मानिस हुनुहुन्थ्यो भन्ने कुरा दृश्य यहाँ मती दिन्छन्। येशू यति धेरै थाक्नु भएको थियो कि आँधीको बीचमा पनि उहाँ सुत्न सक्नुभयो। यसले केही कुराको प्रकट गर्दछ, उहाँ आँधीमा सुत्न सक्नुहुन्छ जहाँ कि तपाईँ र म सक्दैनौ। म आँधी उठेको बेला डराउँछु, अनि चेलाहरू पनि डराए, अनि तपाईँ पनि डराउनुहुन्छ। अनि 25 पदमा हामी पढ्छौ, चेलाहरू आएर येशू भन्दै उहाँलाई बिउजाए, बचाउनुहोस् प्रभु, हामीहरू नष्ट हुन लाग्यौं। ओ हेर्नुहोस् त, तिनीहरूसँग कति धेरै विश्वास थियो, कसरी उहाँले त्यस परिस्थितिलाई नियन्त्रण गर्नुभयो, यो कुराको ध्यान दिनुहोस्। 26 पदमा हामी देख्छौ, येशूले तिनीहरूलाई भन्नुभयो, अल्पविश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ। तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो र आँधी बिल्कुल शान्त भयो। हेर्नुहोस् त, उहाँले चेलाहरूलाई तिनीहरूको विश्वासको कमीको लागि हकार्नुभयो, त्यसपछि उहाँले बतास र समुद्रलाई हकार्नुभयो। यद्यपि यो सत्य हो कि यस समयमा यी व्यक्तिहरूले अति नै कम विश्वास देखाए तापनि त्यहाँ एक समय आयो जब तिनीहरूका जीवनमाथि सतवटको आँधी आयो। तिनीहरूले यसरी चित्कार छोडेको रेकर्ड पाउँदिन, बचाउनुहोस् प्रभु, हामीहरू नष्ट हुन लाग्यौं। बरु हामी प्रेरित 4 अध्यायको 29 पदमा तिनीहरूले यो भनेको देख्छौं, अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस् र तपाईँका दासहरूलाई बिल्कुल निर्भयतामा तपाईँको वचन बोल्न दिनुहोस्। यही नै तिनीहरूको निम्ति महत्वपूर्णको कुरा थियो। अहिले चेलाहरूले प्रभुद्वारा गरिएको आश्चर्य कर्म चेलाहरूमाथि कस्तो गहिरो प्रभाव छोड्यो, यो कुराको ध्यान दिउ। 27 पदमा हामी पढ्छौ, यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि तिनका आज्ञा मान्दा रहेछन् भनी ती मानिसहरू छक्क परे। मित्र, हाम्रो प्रभु आश्चर्य कर्म गर्ने प्रभु हुनुहुन्छ, किनकि उहाँ परमेश्वर हुनुहुन्छ। उहाँको नियन्त्रणमा सारा सृष्टि, सारा प्राकृति र सारा यावत थोक छ, यो कुरा बुझौ। यसपछि निम्न पदहरूमा हामी देख्छौ, येशूले 2 गद्रिनीहरू मानिसहरूबाट भूत निकालिदिनुहुन्छ, अनि यो 6 आश्चर्य कर्म हो, अनि यो महान छ। हामी पूरा विवरण सहित जाने छैनौ। 28 पदमा भनिएको छ, जब उहाँ पारीपट्टि गद्रिनीहरूको मुलुकमा आउनुभयो तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। तिनीहरू यति डरलाग्दा थिए कि कोही पनि त्यहाँबाट आउन जान सक्दैन थिए। मित्र, यिनीहरू खतरनाक दुष्ट आत्मा वा भूत आत्माले ग्रसित व्यक्तिहरू थिए। अनि 29 पदमा हामी पढ्छौ, तिनीहरूले यसो भन्दै चिच्याए, हे परमेश्वरका पुत्र, तपाईँको हामीसँग के सरोकार? हाम्रो समय नपुगी हामीलाई कष्ट दिनु तपाईँ यहाँ आउनु भएको हो? भूतले येशूलाई चिनिहाल्यो र त्यस भूतले येशूलाई देखेर चिच्यायो, हे परमेश्वरको पुत्र, हामीहरूको तपाईँसँग के सरोकार? के तपाईँ बेला नपुग्दा यहाँ सताउन आउनु भएको छ? अर्थात् यस मानिसबाट मलाई ननिकाल्नुहोस् भन्ने त्यस भूतको बिन्ती थियो। येशू नआउनु भएको भए उसलाई राम्रो हुन्थ्यो। हामी यो कुराको याद गरौं कि येशूलाई चिनेर मात्र हुँदैन, भूतहरूले पनि येशू प्रभुलाई चिन्दछन् र उहाँलाई दण्डवत गर्दछन् र येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी स्वीकार पनि गर्छन्। हामीले येशूलाई चिन्नु मात्र होइन तर उहाँलाई प्रेम गर्नु र उहाँको आज्ञा पालन गर्नु र उहाँलाई हृदयमा ग्रहण गर्नुपर्छ। अनि 30 र 31 पदमा हामी पढ्छौं, तिनीहरूदेखि केही टाढामा धेरै सुँगुरको एक बथान चरिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, यदि तपाईँले हामीलाई निकाल्नुहुन्छ भने हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्। अनि 32 पदमा पढ्छौं, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, जाऊ। तब तिनीहरू निस्केर सुँगुरहरूमा पसे र सुँगुरको जम्मै बथान हुरिन्दै भीरबाट खसेर पानीमा डुबे अनि मरे। भूतहरू सुँगुरहरूभित्र पसेपछि ती सुँगुरहरू बौलाए र भीरबाट समुद्रमा हुरिन्दै गए। ती सुँगुरहरूको बगालको मालिकलाई ठूलो नोक्सान भयो। तर त्यस घटनाबाट दुई कुरा स्पष्ट देखिन्छ। पहिलो, धेरै सुँगुरहरू भन्दा एउटा मानिसको जीवन परमेश्वरको दृष्टिमा बहुमूल्य छ। ती सुँगुरका बगालहरू नष्ट भयो तर त्यो भूत लागेका मानिसहरू पूरा निको भयो। दोस्रो चाहिँ, यस घटनाद्वारा हामी येशूको विशाल शक्ति र अधिकारको देख्छौ। उहाँसँग निको पार्ने अधिकार मात्र होइन तर नष्ट गर्ने अधिकार पनि थियो, दुष्टतालाई नष्ट गर्ने अधिकार। अनि 33 र 34 पदमा हामी पढ्छौ, सुँगुरहरू चराउनेहरू भागे र शहरमा गएर सबै कुरा र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए। तब जम्मै शहर नै येशूलाई भेट गर्न उल्टेर आयो र उहाँलाई देखेर त्यस ठाउँका मानिसहरूले यहाँबाट जानुहोस् भनी येशू प्रभुसँग बिन्ती गरे। तिनीहरूलाई आफ्ना अरू पशुहरू पनि नष्ट होलान् भन्ने डर थियो। तिनीहरूले येशूको भन्दा सुँगुरहरूको मूल्य बढी सम्झे। मित्र, आज त्यहाँ थुप्रै मानिसहरू छन् जो प्रभु येशूलाई भन्दा आफ्ना सुँगुर रूपी धन दौलत, संसारिक कुरा, मान मर्यादा अनि यतिसम्म कि आफ्नो विलासिताको पाप अधर्म धेरै मन पराउँछन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।